यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। शुरूमा प्रमुख समाचार। नेपाली कांग्रेस पदाधिकारी बैठकद्वारा गाउँ तथा नगरका ओडा अधिवेशन स्थगित। नेपालमा कोरोना भाइरसको संक्रमण पुनः बढ़दो, आज 3114 जनामा संक्रमण पुष्टि। संक्रमित 16 जनाको मृत्यु, 2197 जना संक्रमण मुक्त। रूपन्देहीको भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडानको तयारी। लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात आजदेखि सञ्चालन। र कोरोना संक्रमण दर अत्याधिक बढ़ेपछि इण्डोनेशियाको राजधानी बालीमा अक्सिजनको अभाव। समाचार अब विस्तारमा। नेपाली कांग्रेसले यही सावन 12 गते निर्धारित गाउँ नगर ओडा अधिवेशन स्थगित गर्ने निर्णय गरेको छ। कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको आज बसेको बैठकले क्रियाशील सदस्यता छानबिन समितिले प्रतिवेदन यही सावन 12 गते बुझाउने र त्यसपछि मात्रै ओडा अधिवेशनको नयाँ मिति तोक्ने निर्णय भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बुढा नीलकण्ठमा बसेको बैठकमा केन्द्रीय महाधिवेशन निर्धारित समयमा गर्ने गरी अन्य महाधिवेशन कार्यतालिका हेरफेर गर्न सक्ने बारे छलफल भएको प्रवक्ता शर्माले बताउनुभयो। गत असार 4 गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले पार्टीको 14 महाधिवेशन आगामी भदौ 16 देखि 19 गतेसम्म काठमाण्डुमा गर्ने संशोधित कार्यतालिका पारित गरेको थियो। संशोधित कार्यतालिका अनुसार गाउँ नगर ओडा अधिवेशन यही सावन 12 गते, गाउँ नगर अधिवेशन सावन 16 गते र प्रदेश सभा क्षेत्रीय अधिवेशन सावन 20 गतेका लागि तोकिएको छ। आषाढ़ शुक्ल पूर्णिमाका दिन आज गायत्री दीक्षा वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरूजन प्रति सम्मान प्रकट गरी गुरू पूर्णिमा पर्व मनाइएको छ। ज्ञान रूपी प्रकाशले अज्ञान रूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरू भनिने धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद एवं नेपाल पञ्चाङ निर्णायक समितिका पूर्व अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले बताउनुभयो। गुरूलाई शास्त्रले ब्रह्मा विष्णु र महेश्वरका रूपमा समेत मानेको छ। यसै अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले एक सन्देश मार्फत आफ्ना गुरू लगायत सम्पूर्ण गुरूहरूप्रति नमन व्यक्त गर्नुभएको छ। उहाँले सन्देशमा ज्ञान र चेतनाको माध्यमबाट मानव मनमा नैतिकताको विकास गराउने सद्गुरू प्रति जति नै आदर सत्कार गरे पनि कम नै हुने उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री देउवाले ज्ञान प्रदान गरी अज्ञान हटाउने व्यक्ति नै गुरू भएको र माता पिता जस्तै गुरूलाई पनि देवता समान मानिएकाले आचार्य देवा भव भन्ने गरिएको बताउनु भएको छ। गुरू पूर्णिमाकै अवसरमा पतञ्जलि योग समिति नेपालले 1008 गायत्री अनुष्ठान आयोजना गरेको छ। शान्तिको कामनाका साथ गुरूहरूप्रति सम्मान प्रकट गर्न योग समितिको केन्द्रीय कार्यालय मण्डिकाटार काठमाण्डु सहित मुलुकभरका विभिन्न योग केन्द्रहरूमा अनुष्ठान आयोजना गरिएको पतञ्जलि सेवा आश्रमका संचालक साध्वी देव कृपाले जानकारी दिनुभयो। यसै गरी आज वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अर्थवेद गरी 4 भागमा विभाजन गरी यसको अर्थ बुझाउने सरल संस्कृत भाषामा 18 पुराण र 18 उपपुराणको रचना गर्नुहुने वेद व्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइएको छ। अषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउन गरिएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामा त्यागको भावना हुनुपर्ने बताउनु भएको छ। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको 8 स्मृति दिवसलाई आज सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले पछिल्ला दिनमा कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता आदर्शबाट विचलित हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो। पद र शक्तिका लागि नेता कार्यकर्ताको होडबाजी चल्ने गरेको उल्लेख गर्नुहुँदै अध्यक्ष प्रचण्डले त्यसले कम्युनिष्ट आन्दोलनलाई नै क्षति पुग्ने बताउनुभयो। अध्यक्ष प्रचण्डले मुलुकलाई असफल बनाउने प्रयास विरूद्ध एक भएर लड़ेको गठबन्धनलाई कमजोर बनाउने प्रयास भइरहेको बताउनुहुँदै पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई सरकारमा रहेर जनपक्षीय काम गर्न निर्देशन समेत दिनुभयो। कोरोना भाइरसबाट आज थप 3114 जना संक्रमित भएका छन्। 10625 नमूनाको पीसीआर परीक्षण गर्दा 2309 जना तथा 4,285 नमूनाको एन्टिजेन परीक्षण गर्दा 805 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसै गरी 2,197 जना संक्रमण मुक्त भएका छन् भने मुक्त हुने दर 94.5% रहेको मन्त्रालयले जनाएको छ। यस्तै आज थप 16 जनाको कोरोनाका कारण मृत्यु भएको छ। यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या 9,695 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस विरूद्धको खोप कार्डको प्रमाणीकरणका लागि थप 3 अस्पताल तोकेको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्रै खोप कार्ड प्रमाणीकरण हुँदै आएकोमा आजदेखि पाटन अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु र सिभिल अस्पतालबाट पनि खोप कार्ड प्रमाणीकरण गर्न थालिएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डाक्टर तारानाथ पोखरेलले जानकारी दिनुभयो। थप 3 अस्पतालबाट खोप प्रमाणीकरण गर्न थालेपछि शुक्रराज अस्पतालमा भीड़ कम भएको छ। वैदेशिक रोजगारमा जाने र विदेशमा अध्ययन भ्रमणमा जाने विद्यार्थीहरूलाई खोप लगाइसकेपछि खोप कार्डको प्रमाणीकरण अनिवार्य लिनुपर्ने व्यवस्था सरकार र विभिन्न देशले गरेका छन्। चाँडै नै अनलाइनबाट खोप कार्ड प्रमाणीकरण गर्ने तयारी भएको पनि निर्देशक पोखरेलले जानकारी दिनुभयो। लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात आजदेखि सञ्चालनमा आएका छन्। परीक्षालाई मध्यनजर गरेर यात्रा साहजीकरण गर्न लामो दूरीका सवारी चल्न दिने निर्णय भएको काठमाण्डुका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिनुभयो। यातायात व्यवसायले नेपाल सरकारले तोकेको जनस्वास्थ्यका मापदण्ड अपनाएर मात्र गाड़ी चलाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ। झापामा स्थानीय प्रशासनले निषेधाज्ञा खुकुलो बनाउँदै लगे पनि कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै केही स्थानीय तहहरूले बन्दाबन्दी गर्न थालेका छन्। कोरोना संक्रमण दर उच्च नै रहेका स्थानीय तहहरूले आवश्यकता अनुसार ओडा र पालिका नै सील गर्न थालेका छन्। झापाको कन्काई नगरपालिकाले साउन 16 गतेसम्मलाई बन्दाबन्दी गरिएको जनाएको छ। नगरपालिकाले आज एक सूचना जारी गर्दै आज राति 10 बजेदेखि 16 गते राति 10 बजेसम्मका लागि सबै ओडा सील गरिएको जनाएको छ। नगरपालिकाले सूचना जारी गर्दै सबै व्यवसाय बैंक तथा वित्तीय संस्था बन्द गर्न अनुरोध गरेको छ भने नगरपालिका र ओडा कार्यालयहरूबाट अति आवश्यक सेवा बाहेक सबै काम स्थगन गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद मिश्रले जानकारी दिनुभयो। यसअघि बुद्ध शान्ति गाउँपालिकाले गएको बुधवार रातीदेखि एक हप्ताका लागि सील गरिएको छ भने अर्जुनधारा नगरपालिकाको ओडा नम्बर 8 हिजो शुक्रबार रातीदेखि 15 गतेसम्मका लागि शनिश्चर बजार र आसपासका क्षेत्र पूर्ण रूपमा बन्द गरेको छ। झापामा दोस्रो लहरको संक्रमण फैलिए यता संक्रमण दर अपेक्षित रूपमा घट्न सकेको छैन। निषेधाज्ञा खुकुलो भएसँगै संक्रमण दर अझै बढ्दै गएको बताइन्छ। रूपन्देहीको गैंढावा गाउँपालिकाले 20 वर्षे बालिका बीमा शुरू गरेपछि भ्रूण हत्या र मातृ शिशु मृत्युदर घटेको छ। 3 वर्ष अघिसम्म पालिकामा 25% भन्दा बढ़िरहेको बाल विवाह अहिले रोकिएको छ भने भ्रूण हत्या र मातृ शिशु मृत्युदर पनि घटेको पालिकाले जनाएको छ। रूपन्देहीबाट संवाददाता रामप्रसाद आचार्यको रिपोर्ट।
रूपन्देहीको गैंडावा गाउँपालिकाले 20 वर्ष बालिका बीमा शुरू गरे यता छोरी भएकै कारण गरिने भ्रूण हत्या र मातृ शिशु मृत्यु दर घटेको छ। 3 वर्ष अघिसम्म पालिकामा बाल विवाह दर 25% भन्दा बढी थियो, अहिले त्यो रोकिएको छ। पालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णु प्रसाद उपाध्याय:
संस्थागत सुत्केरीको संख्या एकदम बढेर गएको छ। घरमा हुने सुत्केरीको संख्या मात्र 19% छ भने 81% इन्स्टिट्युसनल डेलिभरी छ। त्यसकारण स्वास्थ्यमा गएर सुत्केरी हुनुपर्छ, यसले मातृ मृत्यु दर र शिशु मृत्यु दर घटाउँछ।
बालिका बीमा अन्तर्गत गाउँपालिकाले बच्चा जन्मिएको 3 महिनाभित्र 20,000 रुपियाँ बालिकाको खातामा जम्मा गरिदिन्छ। त्यसमा अभिभावकले 5,000 रुपियाँ थप गर्नुपर्छ। बालिका 20 वर्ष पुगेपछि मात्रै रकम निकाल्न पाइने, स्वास्थ्य संस्थामा सुत्केरी हुनुपर्ने अनिवार्य व्यवस्था र बालिका 20 वर्ष पुग्न अगावै विवाह गरे वा गरिदिएमा बीमाको रकम नपाइने भएकाले यो थप प्रभावकारी बनेको हो। गाउँपालिकाका अध्यक्ष बच्चीलाल केवट:
बालिकाहरू उच्च शिक्षा हासिल गर्न नपाउने, सानैमा विवाह भइसकेपछि आफ्नो घर गइसक्छन्, बालिका बिमा गरिसकेपछि कमसे कम 20 वर्षको उमेर पुगिसकेपछि मात्रै विवाह गर्नुपर्ने नीति नियम छ, 20 वर्ष भन्दा कममा विवाह गर्न पाएनन्, बाल विवाह जुन छ त्यो बाल विवाह रोकिन्छ, कमसे कम ब्याचलर चाहिँ पढ्न पाउँछन् भन्ने उद्देश्यको साथ हामीले यो बालिका बिमा चाहिँ ल्याएका छौँ।
गाउँपालिकाले अहिलेसम्म 15 लाख रुपियाँ खर्चेर 75 जना बालिकाको बिमा गरिसकेको छ। चालू आर्थिक वर्षमा 25 लाख रुपियाँ छुट्याएको छ। यसबाट नयाँ जन्मिने बालिकाको बिमा हुनेछ। सामान्यत बालिका 20 वर्ष हुँदा बिमा बाफतको रकम करिब 4 लाख रुपियाँ हुन्छ। यसले उच्च शिक्षा अध्ययनमा ठप टेवा पुग्ने विश्वास गरिएको छ। रामप्रसाद आचार्य, रेडियो नेपाल, रूपन्देही।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
सुन्नुहोस्, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य ज्येष्ठ नागरिक, एकल महिला, अशक्त, अपाङ्ग, लोपोन्मुख जाति र 5 वर्ष मुनिका बाल बालिकाहरूले आफ्नो स्थायी बसोबास रहेको वडामा गई आवेदन दियो। भत्ता प्राप्त गरिरहेका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको श्रावणदेखि कार्तिक मसान्तसम्म वडा कार्यालयमा आफ्नो नाम नवीकरण गराऊ।
लौ न, मेरो बाको नवीकरण गर्ने छुट्यो नि।
नवीकरण गर्न छुटेका लाभग्राहीहरूको नाम प्रणालीबाट हट्दछ। छुटेका नागरिकले वडा कार्यालयमा गएर पुनः आवेदन दिनुपर्नेछ र नयाँ दर्ता भएको अर्को महिनाबाट मात्र सम्बन्धित ब्याङ्क खातामा रकम जम्मा हुनेछ।
मेरो त ब्याङ्कमा खाता पनि छैन, भत्ता नगदमै आउँछ होइन?
भत्ता लिनेहरूका लागि स्थानीय तहले तोकेको ब्याङ्कले नै निशुल्क खाता खोल्नेछ। अब भत्ता नगदमा लिन पाइँदैन।
अनि ब्याङ्कका पैसा लिन जाँदा के चाहिन्छ नि?
लाभग्राहीले आफ्नो परिचय खुल्ने सरकारी कागज पत्र लिएर ब्याङ्कमा जानु पर्नेछ। आर्थिक वर्षमा कम्तीमा पनि एकपल्ट ब्याङ्कसँग कारोबार गरेको हुनुपर्नेछ।
सबै स्थानीय तहहरूले सामाजिक सुरक्षा भत्ता ब्याङ्कबाट भुक्तानी गरौं र गराऊ।
नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर जी, नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि, नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नो जी, नेपाल टेलिकम को 4G आफ्नो भन्ने आफ्नै हो जी, नेपाल टेलिकम को 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। नेपाल एयरलाइन्सको जहाजले मलेसियाबाट 24 शव आज नेपाल ल्याएको छ। वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा विभिन्न समयमा मृत्यु भएका नेपालीको शव आज बिहान वाइड बडी जहाज मार्फत नेपाल ल्याइएको निगमको उडान संचालन विभागले जानकारी दिएको छ। वैदेशिक रोजगार प्रवर्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका 30 शव आजै आफन्तहरूलाई जिम्मा लगाइएको छ। यसैबीच सरकारले चीनबाट खरीद गरिएको कोविड विरूद्धको भेरोसेल खोप लिन निगमको अन्तिम उडानको जहाज भोलि चीनको बेजिङ जाने उडान तालिका रहेको निगमले जनाएको छ। निगमले पछिल्लो पटक 3 उडान मार्फत चीनबाट खोप नेपाल ल्याएको छ। इलामको फाक फोक थुङमा जंगली च्याउको तरकारी खाँदा एकै परिवारका 2 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा फाक फोक थुङ 1 का 51 वर्षीय लेख बहादुर लिम्बू र उहाँका छोरा 12 वर्षीय दिवस लिम्बू रहेको प्रहरीले जनाएको छ। गत सावन 3 गते घर नजिकको जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा बिरामी परेका 2 जनालाई उपचारका लागि विराटनगर स्थित नोबेल अस्पताल भर्ना गरिएकोमा उपचारकै क्रममा 2 जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। पर्साको सखुवा पर्सौनी गाउँपालिकाको वन क्षेत्रमा बसोबास गरिरहेकाहरूलाई घर जग्गा खाली गर्न त्यहाँको वन कार्यालयले सूचना जारी गरेपछि उनीहरूमा बेघर हुने चिन्ता बढ़ेको छ। 3 दशकदेखि बस्दै आएका उनीहरू वन कार्यालयले भन्ने बित्तिकै अन्यत्र जान नसक्ने बताउँछन्। वीरगंजबाट संवाददाता राजेन्द्र सिंहको रिपोर्ट।
पर्साको सखुवा पर्साउने गाउँपालिका वडा नम्बर 1 सखुविनिया टोलाका सुकुम्बासीहरूले आफूहरूले बसोबास गर्दै आइरहेको घर जग्गा खाली गराउन लागेको भन्दै विरोध जनाइरहेका छन्। विक्रम सम्बत 2036 सालदेखि नै वनको जग्गामा बसोबास एवं खेतीपाती गर्दै आइरहेका सुकुम्बासी समुदायका व्यक्तिहरूले वन कार्यालयले जग्गा खाली गराउने नाममा आफूहरूमाथि ज्यादती गरेको आरोप लगाएका छन्। स्थानीय महिला हठनी देवी महतो
36 साल से बाढ़ी पीड़ित लागल हमनी के आ गईनी यहाँ सुकुम्बासी के थीम बस है यहाँ ऐलानी में बस हमनी के अब सरकार उठावे कहता आए हमनी कहाँ जाकर हम नामरी जमीने नहीं के हमनी के
वन को जगह में बसोबास गरेका सुकुम्बासीहरूले जग्गा अतिक्रमण मात्र नगरी वन को संरक्षण पनि गरेको उनीहरू बताउँछन्। स्थानीय विश्वनाथ महतो थारू
यो जग्गामा चाहिँ हामी वर्षौंदेखि हाम्रो अब कति पुस्तौं गयो अनि यहाँ चाहिँ हामी खनजोत गर्दै आएको छौ भने भौचलन गर्दै आएको छौ। वन लगाएर के गर्न थाले भने अब अतिक्रमण वनको जग्गा हो रे यहाँ चाहिँ हामी जमै वृक्षारोपण गर्छौ भन्ने कुरा गरे।
दशकौंदेखि बस्दै आइरहेका सुकुम्बासी परिवारलाई विस्थापित गर्न खोजेको र पालिकासँग कुनै पनि समन्वय नगरेको सखुवा पर्सौनी गाउँपालिकाका प्रमुख प्रदीप जयसवालको आरोप रहेको छ।
पालिकाले उहाँसँग जति रिक्वेस्ट गर्दा पनि नमान्ने र म यहाँको साथीहरूलाई त्याग गर्न चाहन्छु भने धेरै चाहिँ टेन्सनमा लिनु भएन। म पहिला पनि आफ्नो गाउँपालिकाको जनताको घाँसपास कपास भनिन्छ जतिको व्यवस्था गाउँपालिकाले गर्न तयार छ।
यता डिभिजन वन कार्यालय पर्साका अधिकृत रियाज अन्सारीले वनको जग्गा अतिक्रमण गरेर मानव बस्ती बढ्दै गएको अवस्थामा नेपाल सरकारको निर्देशन अनुसार डिभिजन वन कार्यालयले अतिक्रमित जग्गा खाली गराई वृक्षारोपण अभियान सञ्चालन गरेको बताउनुहुन्छ। राजेन्द्र सिंह, रेडियो नेपाल, वीरगंज।
बाजुराको बढ़ी मालिका नगरपालिका 5 स्थित मनागाउँ पहिरोको उच्च जोखिममा परेको छ। गएराती देखिएको अविरल वर्षाले घरका आँगनहरू भाँच्न थालेपछि मनागाउँ पहिरोको उच्च जोखिममा परेको वडा अध्यक्ष बलबहादुर थापाले बताउनुभयो। झापाको झापा गाउँपालिकाबाट स्रोत नखुलेको 40,37,000 भन्दा बढ़ी नगद सहित सोही ठाउँका 46 वर्षीय गौरी मण्डललाई प्रहरीले पक्राउ गरेको छ। भारतबाट नेपालतर्फ आउँदै गरेका मण्डललाई चेक जाँच गर्दा स्रोत नखुलेको रकम फेला परेकाले पक्राउ गरी आवश्यक अनुसन्धानका लागि प्रक्रिया अघि बढ़ाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। इण्डोनेसियाको राजधानी बालीमा कोरोना संक्रमण दर उच्च भएपछि अक्सिजनको कमी हुन थालेको बताइएको छ। दक्षिण एसियाकै ठूलो देश र पर्यटकीय हिसाबले निकै प्रख्यात बालीमा कोरोना भाइरस संक्रमण रोक्न कड़ा निषेधाज्ञा जारी गरिएको छ। बालीको स्वास्थ्य मन्त्रालयले 113.3 टन अक्सिजन आपूर्ति आवश्यक रहेकोमा हाल 40.5 टन मात्र अक्सिजन रहेकाले स्थिति गम्भीर रहेको जनाएको छ। विश्वको धेरै जनसंख्या भएको चौथो मुलुक इण्डोनेसियामा हालसम्म कोरोना संक्रमणका कारण 80,600 जना मानिसले ज्यान गुमाइसकेका छन् भने 30,00,000 भन्दा बढ़ी मानिस कोरोना संक्रमित छन्। सन् 2019 डिसेम्बरमा चीनको वुहानबाट फेला परेको कोरोना भाइरसका कारण विश्वभर हालसम्म 41,63,309 जनाले ज्यान गुमाइसकेका छन् भने 19,41,00,000 भन्दा बढ़ी संक्रमित रहेका छन्। अमेरिकाको फ्लोराडो राज्यमा एक महिना अघि भत्किएको एउटा भवनको भग्नावशेषबाट मृतकहरू खोज्ने काम समाप्त भएको उद्धारकर्ताहरूले जनाएका छन्। गत जून 24 भएको घटनामा 97 जनाको मृत्यु भएको थियो। 12 तले भवन भत्किएको एक घण्टापछि नै उद्धार गर्दा समेत कसैलाई जीवितै उद्धार गर्न सकिएको थिएन। अझै केही व्यक्ति हराइरहेका बताइए पनि भग्नावशेषमा फेला पर्न नसकिएको बताइएको छ। अन्तरिक्षको यात्रा गरेर फर्केका अमेरिकाका अरबपति व्यापारी जेफ बेजोस र सर रिचार्ड ब्रान्सनलाई अन्तरिक्ष यात्री भन्न नमिल्ने अमेरिकी सरकारले जनाएको छ। अमेरिकाको संघीय उड्डयन प्रशासनले नयाँ नियम जारी गर्दै अन्तरिक्ष यान हाँक्ने र उडान सुरक्षामा योगदान दिनेलाई मात्र अन्तरिक्ष यात्री भन्न मिल्ने प्रष्ट पारेको छ। व्यावसायिक अन्तरिक्ष यात्रीका रूपमा चिनिनको लागि पनि कुनै व्यक्तिले पृथ्वीको सतहभन्दा 80 किलोमिटर माथि उडेको हुनुपर्ने मापदण्ड बनाइएको र त्यसमा भने बेजोस र ब्रान्सन पर्नु भएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
भैरवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माणको काम सम्पन्न भई परीक्षण उडानको तयारी भएको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीले विमानस्थलको बाह्य संरचनाको काम सकिएको र भित्र उपकरण सुरक्षा जाँचको काम मात्रै बाँकी रहेको बताउनुभयो। उहाँले क्यालिब्रेसन फ्लाइटका लागि तयारीमा रहेको र फ्लाइटको क्रममा विमानस्थलको ग्राउण्ड र जहाज बीचको सूचना आदान प्रदान सही छैन भनेर जाँच गर्ने, उडानका क्रममा एन्टिना, सिग्नल रिसिभ, लाइटिङ, कम्युनिकेशन लगायत सबै सूचना ठिक छैन भनी परीक्षण हुने गर्दछ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा मूलत तीन तहका काम सम्पन्न भएका छन्। सबै आयोजनाको काम जोड्दा 30 अर्ब भन्दा बढ़ीको लगानीमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न हुने भएको हो। विमानस्थलको निर्माणमा नेपाल सरकारको 37.4 र एसियाली विकास ब्याङ्कको 62.6% रकम लगानी रहेको छ। यो साता नेपाली शेयर बजारमा दैनिक औसतमा 10.5 अर्बको शेयरको कारोबार भएको छ। यो साता बजारको परिसूचक नेप्से 4.19% वृद्धि भएको छ। अघिल्लो साता 2883.38 बिन्दुमा बन्द भएको नेप्से परिसूचक यो साता 120.93 अङ्कले बढेर 3,004.31 बिन्दुमा पुगेको छ। यो साता नेप्से परिसूचकको वृद्धिसँगै बजारको कारोबार रकम पनि सुधार भएको छ। गत साता 5 कारोबार दिनमा 37.38 अर्ब शेयरको किनबेच भएकोमा यो साता कुल 222 कम्पनीहरूका 42.51 करोड 35,96,000 रुपियाँ बराबरका शेयरहरूको किनबेच भएको छ। गत साता दैनिक औसतमा 7 अर्ब रुपियाँ बराबरको शेयरको किनबेच भएकोमा यो साता दैनिक औसतमा 10.5 अर्ब बराबरको शेयरको कारोबार भएको छ। गत साता 40 खर्ब 10 अर्ब रुपियाँ रहेको बजार पूँजीकरण यो साता 1 खर्ब 68 अर्ब रुपियाँले बढेर 41 खर्ब 79 अर्ब रुपियाँ बराबर पुगेको छ। पोखरा स्थित पर्यटकीय गन्तव्य सारङकोटमा धार्मिक पर्यटक आकर्षित गर्न शुरू गरिएको शिव मन्दिर, दृश्यावलोकन केन्द्र, भ्यूटावर निर्माण लगायतका गुरु योजनाको काम अघि बढेको छ। सारङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिले गुरु योजना निर्माण गरी समितिको स्वामित्वमा रहेको 56 रोपनी जमिनमा धार्मिक र पर्यटकीय पूर्वाधार निर्माणको काम हाल भइरहेको छ। सारङकोटमा अहिले शिव मन्दिर निर्माणको काम अन्तिम चरणमा पुगेको समितिका अध्यक्ष प्रेम बहादुर जीशीले जानकारी दिनुभयो। 40 करोड लगानीमा वृहत सारङकोट धार्मिक पर्यटन गुरु योजना निर्माणको योजनामा रहेकोमा हाल 20 करोड लगानी भएको छ। स्याङ्जाको फेदीखोला गाउँपालिकाले बाँझो जग्गामा खेती गर्ने किसानलाई अनुदान दिने गरेको छ। पालिकाको अनुदान कार्यक्रमका कारण खेतीयोग्य जमिनको क्षेत्रफल वृद्धि भएको गाउँपालिकाले जनाएको छ। लामो समय बाँझो रहँदै आएको जमिनको उपयोग गरी खेती गरेका किसानलाई पालिकाले अनुदान दिने गरेको पालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो।
आर्थिक समाचारपछि अब खेल समाचार गिरिसा उपाध्यायबाट।
टोकियो ओलम्पिक 2020 शनिवार सम्पन्न भएको प्रतिस्पर्धामा नेपालकी जुडो खेलाड़ी सोनिया भट्ट र सुटिङकी कल्पना परियारको चुनौती प्रारम्भिक चरणमै समाप्त भएको छ। कल्पनाले महिला 10 मिटर एयर राइफलमा 616.8 अङ्क जोड्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेकी छिन्। कल्पनाले 50 जना सुटर मध्ये 46 स्थानमा रहेर ओलम्पिक यात्रा टुंग्याउनु पर्यो। उनले 13 दक्षिण एसियाली खेलकुद सागमा आफैले बनाएको 6.5 अङ्कको राष्ट्रिय कीर्तिमानलाई असाका सुटिङ रेन्जमा सुधार गरेकी हुन्। यो प्रतिस्पर्धामा कम्तीमा 628.5 अङ्क जोडेका शीर्ष 8 खेलाड़ीले फाइनल चरणमा स्थान बनाएका छन्। निपोन बुदोकानामा भएको जुडोको प्रतिस्पर्धामा 19 वर्षीय सोनियाले पहिलो बाउट जित्ने लक्ष्य बनाएकोमा रूसकी इरिना डोल्गोभाले 1:16 उनको लक्ष्य समाप्त पारदिन। युरोपियन च्याम्पियनशीप लगायतका अन्तर्राष्ट्रिय प्रतियोगितामा 17 पदक जितेकी राणा विरूद्ध सोनियाको खेल टिक्न सकेन र नकआउट हुनु पर्यो। नेपालबाट ओलम्पिकमा नेपालका 5 खेलाड़ी सहभागी भएका छन्। पौडीमा गौरीका सिंहले जुलाई 27 र अलेक्जेन्डर शाहले जुलाई 28 प्रतिस्पर्धा गर्दैछन्। एथलेटिक्सकी सरस्वती चौधरीले 30 जुलाईमा दौड़िनेछिन् भने यी 3 खेलाड़ीले विश्वव्यापी सहभागिताको आधारमा ओलम्पिक खेल्ने अवसर पाएका हुन्। कल्पना र सोनिया आमन्त्रण कोटामा ओलम्पियन बनेका हुन्। टोकियो ओलम्पिक 2020 चीन पहिलो स्वर्ण पदक विजेता बन्न सफल भएको छ। ओलम्पिकको पहिलो खेल महिला तर्फको 10 मिटर एयर राइफलमा शनिबार चीनकी चियान याङले स्वर्ण पदक जित्न सफल भएकी हुन्। 21 वर्षीय यानले फाइनलमा रूसकी आनास्तासिया ग्यालिसियानालाई हराएकी हुन्। भारतलाई टोकियो ओलम्पिक 2020 पहिलो पदक मीराबाई चानुले दिलाएकी छिन्। भारोत्तोलनको 49 किलोमिटर तर्फको प्रतिस्पर्धामा चानुले 202 किलोग्राम तौल उठाएर भारतलाई रजत पदक दिलाएकी हुन्।
अब मौसम। देशभर मनसूनी वायुको सामान्य प्रभाव रहेको र हाल गण्डकी बागमती र लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आगामी 24 घण्टामा देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा प्रदेश नम्बर एक बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 31.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 22.6 डिग्री सेल्सियस, काठमाण्डुको अधिकतम तापक्रम 31.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.1 डिग्री सेल्सियस, वर्षा 42.8 मिलीमिटर, पोखराको अधिकतम तापक्रम 33.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 24.4 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम तापक्रम 33.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 23.4 डिग्री सेल्सियस, वर्षा 47 मिलीमिटर र दिपायलको अधिकतम तापक्रम 35.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 25.3 डिग्री सेल्सियस रहेको छ। समाचारको अन्तमा प्रमुख समाचार पुनः एकपटक। नेपाली कांग्रेस पदाधिकारी बैठकद्वारा गाउँ तथा नगरका ओडा अधिवेशन स्थगित। नेपालमा कोरोना भाइरसको संक्रमण पुनः बढ़दो, आज 3114 जनामा संक्रमण पुष्टि, संक्रमित 16 जनाको मृत्यु, 2197 जना संक्रमण मुक्त। रूपन्देहीको भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उड़ानको तयारी। लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात आजदेखि सञ्चालन। र कोरोना संक्रमण दर अत्याधिक बढ़ेपछि एसियाको राजधानी बालीमा अक्सिजनको अभाव। यसका साथै साझा 7 बजेको समाचार पूरा भयो। अर्को समाचार राति 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्ते।